ano sa mi praktik pero pa niya. Amro permission kita tanne baat sa kami jugdasong, kami praktik gersong kita pahile afelay adal karna may kos, tapang ko afno putra lay utsapan may kos, tapang ko atma dwara. Ani kami pure bahar person tapang mo, tapang ko person pada amlay sikamus ra amlay jamne je dinu bhayeko cha je prakat garnu bhayeko cha tyo thik tarika le bujhna sakau ta tapai ko ichha pura garna sakau prabhu hamro jivan kal ma dhanyabad cha aaja harek ko lagi ani sahayata garnu cha harek lai harek lai kehi na kehi satyata bhitra hriday ma vyavaharik rupale chherna lai sahayata gardinus तपाईंले हाम्रो शिक्षक हुनुहुन्छ धन्यवाद छ सबै प्रबन्धहरु सबै जे हामीलाई दिनु भएको छ स्वास्थ्य यो ठाउँ अनि सबै तपाईंको सृष्टिका थोकहरु र यस क्लासहरु सभाहरु हुनको लागि चाहिने सबै भौतिक कुराहरु को लागि पनि धन्यवाद दिन्छु पिता प्रभु येशूको नाममा आमेन पहिलो इतिहास 12 को 32 मा पहिलो इतिहास 12 32 मा पढ्छ अनि इसकारका सन्तानबाट एस्ता मानिसहरू थिए इजरायलको 12 कुल मध्ये एउटा इसकारको सन्तानबाट एस्ता मानिसहरू थिए जससँग समयहरूलाई चिन्ने समझ थियो उनीहरू सँग कस्तो समस्या समयहरूलाई चिन्ने समस्या र जसले इजरायलले के गर्नुपर्छ सो जान्दथे यदि हामी कुन प्रबन्धमा जिउँदैछौँ भनेर बुझेनौँ भने चाहिँ हाम्रो अभ्यास गलत हुन जान्छ त्यसैले कतिपय क्रिस्चियन समूहहरू चाहिँ उनीहरूले चाहिँ राजनीतिमा लागिरहेछन् आफ्नो प्रबन्धन नबुझेर कोही कोही चाहिँ समाजसेवामा लागिरहेछ हाम्रो प्रबन्ध कुन प्रबन्ध हाम्रो जिम्मेवारी के हो नबुझेर उनीहरू पुरानो नियमको खण्डहरूलाई चाहिँ लाद्न खोजिरहेछन् अनुग्रहको युगको विश्वासीलाई हामी चाहिँ इसकारको सन्तानहरू जस्तो समयलाई चिन्ने समझ भएका हुन चाहन्छौँ र मण्डलीले के गर्नुपर्छ हामी सो जान्न चाहन्छौँ त्यसैले पावलले यसरी प्रार्थना गरे कलसी एकमा पल्टाउनुहोस् कलसी एक अन्य जातिहरूको प्रेरित र शिक्षक अनुग्रहको प्रबन्धको भण्डारीको रूपमा उसलाई र उद्वारा हामीलाई परमेश्वरले यस युगको सत्यताहरू सम्पन्न भएको छ र पावलले चाहिँ हरेक पत्रमा प्रार्थना गर्छ उसले सत्यताहरू बताउँदा उसले के प्रार्थना गर्छ भने आँखा खोलिदिनुहोस् समझिदिनुहोस् कलसी एकको नौमा चाहिँ उसले यसरी चिठीमा आफ्नो प्रार्थना व्यक्त गर्छ यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि भनेको कलसीकाहरूले विश्वास गरेर मुक्ति पाए भन्ने कुरा सुनेको दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका हो भनी विन्ती गर्न छोडेका छैन किन परमेश्वरको इच्छा जान्ने ज्ञानले यसरी भरिन परमेश्वरको इच्छा हो ताकि हामी के गर्न सकौँ भनेर जान्नलाई दशपद कि यो उद्देश्यले कि उहाँलाई पूरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड हरेक असल काममा फलदार हुँदै जाऊ र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाऊ त्यसैले उहाँको इच्छा जान्नु भनेको चाहिँ बाइबललाई ठिक अर्थमा बुझ्नु हो उहाँको इच्छा बाइबलमा उल्लेख छ र यस युगको विश्वासीहरूलाई चाहिँ हामीलाई दिइएको सत्यताहरू हामी बुझ्ने हो भने पहिला चाहिँ पहिले दिएको सत्यताहरू पनि हामीले ठिक अर्थमा बुझ्नुपर्छ र त्यस अरू प्रबन्धहरूमा पनि परमेश्वरले सिकाएको कुराहरू कति कुराहरू हामीलाई पनि लागु हुन्छ, सबै बदली भन्ने होइन। त्यसैले परमेश्वरका प्रबन्धहरू बुझ्ने व्यक्ति अर्थात् डिस्पेन्सेसनलिस्टले चाहिँ पहिलो त बाइबलमा पाइने प्रष्ट भिन्नताहरूलाई स्वीकार गर्दछ, हिजो अध्ययन गरिसक्यौं। दोस्रो बाइबललाई सोझो अथवा सामान्य अर्थ लगाउँछ र सोझै अर्थमा बुझ्छ, त्यो हेर्न लागिरहेको छ। साथै उसले इजरायल र मण्डलीको बीचमा भिन्नता राख्दछ र चौथो बाइबलको मुख्य विषय परमेश्वरको महिमा हो भनेर बुझ्दछ। पहिलो बुदा हेरिहाल्यौँ, अब चाहिँ हामी हाम्रो दोस्रो बुदा बाइबललाई सोझो अर्थ लगाउनसम्म जान लागेका छौँ। यसको मतलब चाहिँ उसले बाइबलको अर्थ लगाउँदा चाहिँ उसले बढाई चढाई नगरिकन अर्थ लगाउँदछ। उसले आफ्नै मानवीय कल्पना त्यहाँ घुसार्न खोज्दैन त्यो अर्थ लगाउँदाखेरि, यस्तो होला मेरो विचारमा, त्यो गर्दैन उसले। एउटा व्यक्तिले चाहिँ बाइबलको अर्थ लगाउँदा त्यसरी गर्छ भने ऊ डराउँदैन रहेछ, ऊ चाहिँ वचनमा थरथर काम्दैन रहेछ। यसैया 66:2 जसरी भनेको छ, म त्यो व्यक्तिलाई हेर्छु जो चाहिँ मेरो वचनमा थरथर काम्छ, तर जसले चाहिँ आफ्नो मनगढन्ते अर्थहरू लगाउन थाल्छ, बढाई चढाई गरेर आफ्नो आफूलाई जे भन्नु छ त्यो भन्नलाई मिलाउने एउटा पद झिकेर त्यो प्रयोग गर्छ भने चाहिँ त्यो व्यक्ति चाहिँ परमेश्वरसँग डराउँदैन। बाइबललाई सोझो अर्थ लगाउनुको मतलब उसले बाइबलका शब्दलाई सामान्य प्राथमिक अर्थमा बुझ्दछ। यो भनेको के हो? सामान्य प्राथमिक अर्थमा बुझ्नु भनेको अर्थका किसिमलाई हेर्ने हो भने मुख्य दुईटा छन् भन्न सकिन्छ। कुनै पनि कुरा बोलिँदा हाम्रो सामान्य दिनदिनको बोलीमा पनि त्यो चाहिँ सामान्य अर्थमा बोलिएको पनि हुनसक्छ कुनै कुरा, अथवा अन्य अर्थमा भनिएको पनि हुनसक्छ। जस्तै उदाहरणको लागि तर मैले यो कुरा पनि भन्नु, अन्य अर्थमा यदि कुनै कुरा बोलिया छ भने त्यसमा पनि अझ फरक हुनसक्छ। कुनै चाहिँ यहाँ भनिन्छ लाक्षणिक अर्थमा हुनसक्छ, त्यसको उदाहरण दिउँला, अथवा व्यङ्ग्यात्मक अर्थमा पनि हुनसक्छ। बुझ्नुहुन्छ, त्यो चाहिँ अन्य अर्थ हो। भन्न चाहिँ एउटा कुरा भनिरहेछ तर अर्को चिज भन्दैछ उसले, त्यो चाहिँ अन्य अर्थ हो, व्यङ्ग्यात्मक हुनसक्छ, लाक्षणिक हुनसक्छ। तर सामान्य अर्थ भनेको चाहिँ सोझो अर्थ, जस्तो कि मैले भने मलाई चाहिँ खालि कमलको मात्रै याद आउँदोरहेछ है, नामै आउँदैन अरू मलाई। कमलले एसएलसी जाँच दिएको थियो अथवा यसरी भन्नु, मलाई कमलको कुरा गर्नु पर्दा कि विमलको पहिला कुरा गरौँ है। विमल हिजो घरमा आएको थियो अनि हामीले खाजा खायौँ अनि विमलले आलु खायो भनेर, त्यसमा चाहिँ के बुझ्छ, उसले साँच्चै नै आलु नै खायो भनेर बुझ्छ होइन, खाजा खाने बेलामा आलु खायो। तर कमलको कुरा गर्दा चाहिँ उसले एसएलसी दिएको थियो तर उसले आलु खायो, अब त्यो चाहिँ सोझो अर्थ होइन, त्यो चाहिँ अलिक व्यङ्गात्मक अर्थ हो, बुझ्यो भने चाहिँ अन्य अर्थ हो त्यो चाहिँ। तर सामान्य भाषामा चाहिँ सोझो अर्थ नै प्रयोग भइरहेको छ, तर यदि होइन भने त्यो पनि सन्दर्भमा बुझिन्छ। कुनै कुनै चाहिँ व्यङ्गात्मक नभइकन त्यो अन्य अर्थमा चाहिँ अलिक लक्षणिक, कुनै लक्षणसँग सम्बन्धित लक्षणिक अर्थ हुनसक्छ। जस्तो कि भन्न सकिन्छ विमलले खाना खाँदै गर्दाखेरि उसले जिब्रो टोक्यो, जिब्रो टोक्यो, उसले साँच्चै नै आफ्नै जिब्रो टोक्यो भनेर बुझ्न सकिन्छ है। तर कमल बिरामी थियो है अनि जिब्रो टोक्यो, त्यो भनेको चाहिँ मऱ्यो भन्नु खोजेको जस्तो लाग्छ नि, के भन्छ? अथवा अर्को तरिकाले चाहिँ मेरो हजुरबा होइन खस्नु भयो भन्दाखेरि चाहिँ अब बुझ्नु पऱ्यो कुन अर्थमा, खाटबाट खस्नु भएको कि मर्नु भएको भन्ने, होइन अर्थ पनि किसिम किसिम हुन्छ। त्यसैले चाहिँ हामीले छुट्याउनु पर्ने चाहिँ हुन्छ, सही कुरा हो, तर त्यो सन्दर्भबाट थाहा हुन्छ. डेभिड कुपरले चाहिँ यसरी भनेको छ बाइबलको अर्थ लगाउने सम्बन्धमा, अनि ज्यादै संक्षेपमा चाहिँ महत्वपूर्ण नियम दिँदैछ जसलाई अध्ययन गर्नेछौ. बाइबलको सामान्य अर्थ अर्थपूर्ण हुँदाहुँदै अन्य अर्थ नखोज्नुहोस्. बाइबलको सामान्य सोझो अर्थ अर्थपूर्ण हुँदाहुँदै अन्य अर्थ नखोज्नुहोस् र शब्दलाई सोझो अर्थमा लिन नमिल्ने कुराको स्पष्ट संकेत सम्बन्धित सन्दर्भका तथ्यहरूले नदेखाएसम्म हरेक शब्दलाई त्यसको सोझो अर्थमै लिनुहोस्. अब या भनेको कुरा त बुझ्नु होला है. पहिला चाहिँ सोझो अर्थमै लिनुहोस्, एकदम नमिल्ने हो भने मात्र अन्य अर्थ खोज्नुहोस्. जस्तो कि अहिलेको उदाहरणमा पनि तपाईँले छुट्याउन सक्छन्. कोही व्यक्ति खस्यो भन्दाखेरि चाहिँ होइन त हिजो ऊ त मरिसक्यो भनेपछि तपाईँले चाहिँ बुझ्नुहुन्छ ऊ खाटबाट खसेको होइन ऊ मऱ्यो भन्न खोजेको भनेर चाहिँ बुझ्न सक्नुहुन्छ सन्दर्भबाट. त्यस्तै सुरुमा चाहिँ सोझै अर्थमा लिनुहोस्, मिल्दै मिल्दैन भने मात्र अन्य अर्थ खोज्ने हो. तर प्रश्न उठ्छ सामान्य अर्थ नै किन सही हो त, कसले भनेको? डेभिड कुपरले भन्दैमा हुन्छ र हो. हामीले प्रश्न गर्दछ त्यसरी सामान्य अर्थ नै सही अर्थ हो भनेर कसरी हामी भन्ने? वास्तवमा डेभिड कुपरले जे भन्दैछ त्यो चाहिँ बाइबलकै नियमलाई चाहिँ उसले सारांशमा भन्दैछ. हो बाइबलले नै सामान्य अर्थमा लिनुपर्छ भनेर सिकाउँछ. अर्थपूर्ण नभएसम्म है सामान्य अर्थ. यसको कारणहरू हामी हेर्नेछौँ किन सामान्य अर्थ सही हो. पाँचवटा कारण हेर्न लागेछौँ. अनि यो चाहिँ लेख्नु राम्रो हुन्छ होला किनभने यो पाठमा पनि छैन. यो चाहिँ पहिलो चाहिँ कारण यो हो किन सामान्य अर्थ सही हो भने, किनकि परमेश्वरले पवित्र शास्त्र मानिसलाई सत्य प्रकट गर्नलाई दिनुभयो, सत्यलाई छिपाउनलाई होइन, धमिल्याउनलाई होइन. यसकारण उहाँले मान्छेको भाषाको सामान्य नियमहरूलाई प्रयोग गर्नुभयो. व्यवस्था 29:29 हामी पल्टा यसलाई अझ राम्रोसँग विचार गर्न चाहन्छु यो बुझ्नलाई. व्यवस्था 29:29 अनि व्यवस्था 29:29 लेखेको छ कोही लेख्दैन थिएन माफ गर्नुहोस् व्यवस्था 29:29 पल्टाउँदै गर्नुहोस् लेख्ने र लेख्दै गर्नुहोस्. किन सामान्य अर्थ सही हो? कारण एक, परमेश्वरले चाहिँ हामीलाई सत्यता प्रकट गर्नलाई बाइबल दिनुभयो, हामीलाई धमी ल्याउन सत्यता लुकाउनलाई बाइबल लेखाउनु भएको होइन. भनेपछि परमेश्वरले हामीले बुझ्ने भाषामा उहाँले आफ्नो सन्देश दिनुहुन्छ. कुनै अर्कै होइन अर्कै संसारको भाषामा हामीसँग कुरा गरेर हामी त बुझ्न सक्दैनौँ. त्यसैले परमेश्वरले सामान्य मान्छेको भाषाको नियमहरू प्रयोग गरेर उहाँले कुरा गर्नुभएको छ भन्ने कुरा चाहिँ कहाँबाट बुझ्छौँ? व्यवस्था 29:29 त्यहाँ लेखेको छ गुप्त कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन् भनेको जुन कुरा उहाँले हामीलाई भन्नुभएको छैन त्यो उहाँ जान्नुहुन्छ, उहाँकै हुन्. कयौँ कुरा हामीलाई भन्नु भएको छैन तर यस व्यवस्थाका सबै वचनहरू हामीले पालन गरौँ भनेर प्रकट गरिएका कुराहरू चाहिँ सधैँका निम्ति हाम्रा र हाम्रा छोराछोरीहरूका हुन्. त्यसैले बाइबलका कुराहरू चाहिँ प्रकट गरिएका कुराहरू हुन् भनेको छ. त्यसैले पहिलो कारण चाहिँ बुझिन् किन सोझो अर्थ नै सही अर्थ हो। दोस्रो कारण किन सामान्य अर्थ सही हो, किनभने प्रभु येशु स्वयंले सामान्य अर्थमै बाइबल बुझिनुपर्छ भन्ने कुरालाई समर्थन गर्नुभयो। लुका दश अध्यायमा एकचोटि पढाउँदा, लुका दश अध्याय, लुका दश को 25 र 26 पदहरू, मानिसले परमेश्वरको वचनलाई सामान्य अर्थमै लियोस् भनेर येशूले अपेक्षा गर्नुभयो। अनि एउटा उदाहरण, सानो उदाहरण हेर्नेछौ, लुका दश को 25 एकजनाले प्रश्न गरे प्रभुलाई, अनि हेर कुनै एकजना व्यवस्थाको गुरु उठे र यसो भन्दै उहाँलाई परीक्षा गरे, गुरुज्यू अनन्त जीवनको अधिकारी हुनलाई म के गरौं? अनि उहाँले लुका दश को 26 यसरी जवाब दिनुभयो। उहाँको जवाब के थियो? उहाँले उनलाई भन्नुभयो, व्यवस्थामा के लेखेको छ, तिमी कसरी पढ्छौ? उहाँले भन्नुभयो, बाइबलमा लेखेको छ नि, पढ न, त्यो बुझ्न सकिने कुरा हो भन्दै हुनुहुन्छ। त्यसैले बाइबलमा चाहिँ भएको कुराहरू सिक्नलाई, बुझ्नलाई चाहिँ यो सामान्य भाषा प्रयोग गरिएकोले सामान्य भाषाको नियमहरूले नै बुझ्नुपर्छ। कुनै विशिष्ट, कुनै विशेष व्यक्तिले उसँग भएको चाबी प्रयोग गरेर होइन, त्यस्तो केही पनि छैन, सामान्य भाषाको नियमहरू प्रयोग गरेर बुझ्नुपर्छ भनेर प्रभु येशूले पनि यहाँ दर्शाउनु भएको छ। तेस्रो कारण चाहिँ के भने, किन सामान्य अर्थ सही हो, किनकि मानिसहरू मानव भाषाका सामान्य नियमहरूद्वारा बाइबल पढ्न र बुझ्नलाई परमेश्वरको सामु जवाबदेही छन्, जवाबदेही छन् भन्ने कुरामा जोड दिँदैछ। के भने, परमेश्वरले चाहिँ के भन्नुहुन्छ भने, मान्छेले बाइबल पढेर उहाँको इच्छा बुझेको म चाहन्छु, तिमीहरूले बुझ्नुपर्छ भनेर नै उहाँले चाहिँ भन्नुभएको छ। दोस्रो तिमोथी 2:15 यो कुरा दर्शाइएको छ, दोस्रो तिमोथी 2:15 के तपाईँले कसैलाई चिठी लेख्नु हुँदाखेरि तपाईँले उसले बुझ्नै नसक्ने भाषामा चिठी लेख्नुहुन्छ? आफ्नो छोरालाई चिठी लेख्नु परेछ, मानव तपाईँ विदेश जानुभयो अरे, विदेशको कुन चाहिँ जापानिज भाषा सिक्नुभयो अरे, अनि छोरालाई चाहिँ जापानिज भाषामा चिठी लेखेर पठाउनुहुन्छ र तपाईँले कदापि पनि यो गर्नुहुन्न। अनि के परमेश्वरले जसले हामीलाई बनाउनु भयो र उहाँको इच्छा जानेको चाहनुहुन्छ र उहाँले भाषा पनि उहाँले बनाउनु भएको हो, अनि त्यसैले कि उहाँले भाषा सुरुमा सृष्टि गर्दाखेरि उहाँले चाहिँ मान्छेसँग आफ्नो कुरा बताउनै नसक्ने तरिकाको भाषा के बनाउनु भएर होइन। दोस्रो तिमोथी 2:15 हामी पढ्छौँ, यहाँ लेखेको छ, आफूलाई परमेश्वरका ग्रहणयोग्य तुल्याउने प्रयत्न गर, आज्ञा दिएको छ विश्वासीहरूलाई, परमेश्वरको स्याबासी पाउनको लागि चाहिँ धर्मगुर प्रयास गर। कसरी स्याबासी पाइन्छ यहाँ बताएको छ, एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदार जस्तो भएर, भण्डारीको कुरा आउँछ फेरि, एउटा लाजमा पर्नु नपर्ने किसिमको कामदार हामी भएको चाहनुहुन्छ। अनि त्यसो भएको खण्डमा उहाँले स्याबासी दिनुहुन्छ। प्रश्न उठ्छ, कसरी हामी चाहिँ लाजमा पर्न नपर्ने किसिमको एउटा भण्डारी अथवा कामदार हुने? यहाँ लेखेको छ, जसले सत्यको वचन ठिक ठिकसँग छुट्याउँछ, अर्थात् जसले चाहिँ परमेश्वरले लेख्नुभएको चिठीलाई ठिकसँग बुझ्छ। लेख्नुभयो अनि परमेश्वरले यसो भन्नुहुन्छ भने यसको मतलब त हामीले बाइबल बुझ्न सक्छौँ, उहाँलाई हेर्दै हो, सही कुरा, उहाँमा भर पर्दै, हाम्रो आफ्नै दिमागमा भर पर्दै भने त होइन, तर हामीले यो बुझ्न खोज्दाखेरि हाम्रो दिमाग झ्यालबाट बाहिर फाल्नुपर्छ भन्ने पनि छैन, हामीले भाषाको सामान्य नियमहरू त प्रयोग गर्नुपर्छ, हामीले शब्दहरूको अर्थ, त्यसको सामान्य अर्थ, हरु बुझ्नु पर्छ इत्यादि। त्यसैले परमेश्वरले हामीलाई जवाबदेही ठान्नुहुन्छ भने हामीले बुझ्न सक्छौँ। यदि हामीले बुझ्न नसक्ने भएको भए त हामीलाई जवाबदेही पनि हामीलाई राख्नु भएन नि उहाँले। ए तिमीहरू बुझ्न सक्दैन त्यसैले ठिकै छ, म केही पनि तिमीलाई चाहिँ लेखा लिँदैन तिमीहरूले। अब त्यो बुझ्नै नसक्ने किताब ब्याच्ने तिमीहरूलाई अब कहाँ बुझ्न सक्ने, त्यो त खालि होइन फरिसीहरूले मात्र बुझ्न सक्ने थियो अथवा पास्टरहरूले मात्र बुझ्न सक्थ्यो भनेर भन्नुपर्ने नि होइन, हरेक विश्वासीलाई। चौथो कारण किन हामीले सामान्य सोझो अर्थमै बाइबल अर्थ लाउनु पर्छ भने, किनकि बाइबललाई सामान्य अर्थमा लिएन भने बाइबलको अर्थ कसैले पनि निश्चित रूपमा जान्न सक्दै छैन। यो चाहिँ एउटा कमन सेन्स तर्क हो। यदि सामान्य अर्थमा बाइबल बुझ्न नसकिने भयो भने त कुन अर्थमा बुझ्ने त हामी? एकजनाले भन्छ मेरो तरिकाले बुझ्ने, अर्कोले किताब लेख्छ मेरो तरिकाले बुझ्ने, सयजना लेख्छ अनि सयजनाको फरक फरक हुन्छ भन्ना साथ यसबाट के हुन्छ? अब निश्चित रूपमा हामी केही पनि जान्न सक्दैन। अब लाक्षणिक अर्थ भनेको अन्य अर्थ लगाउने प्रणालीमा, त्यो चाहिँ गलत प्रणाली हो, त्यसको अहिले हेर्नेछौँ है। त्यो प्रणालीमा अर्थकारकै विचार आधिकारिक हुनु पुग्छ। जसले त्यो अर्थ लगाउँछ मेरो विचारमा, एकजनाले भन्छ अर्कोले चाहिँ मेरो विचारमा भन्छ, है सबैको आफ्नो आफ्नो विचारमा हुन्छ। हामी त त्यसैले अन्य अर्थ खोज्ने होइन, सामान्य अर्थमा सोझो अर्थमा बाइबल हामीले पढ्यो भने हामी बुझ्छौँ। तपाईँहरूले बाइबल पढ्नुहोस् है, यसरी नै सबै कुरा एक दिनमै बुझ्नुहुन्छ भने पनि हामीले भन्यो नि क्रमिक रूपमा विस्तारशील ढाँचाले है। एउटा सत्यता बुझेपछि त्यो पालन गर्नुहोस् है, नत्र तपाईँहरूले अर्को सत्यता पाउनुहुन्न। यो आफ्नो कुराको नियम चाहिँ यो पनि छ है, तर बुझ्ने तरिका चाहिँ सामान्य अर्थमा हो। अपाचन है, यसलाई सारांशमा अहिले पनि हेरौँला है। किन हामीले सामान्य अर्थमा बुझ्नुपर्छ भने, किनकि बाइबलका भविष्यवाणी सामान्य अथवा सोझो अर्थमै अथवा अक्षरश नै पूरा भएका छन्। अक्षरश भनेको हुबहु सोझो अर्थमै पूरा भएका छन्। जस्तो कि भविष्यवाणीमा लेखेको थियो कि प्रभु येशु ख्रीष्टलाई चाहिँ, प्रभु येशु ख्रीष्टको जन्म चाहिँ बेथलहेम भन्ने गाउँमा हुन्छ भनेर, अनि बेथलहेममै भए, अनि उहाँको जन्म चाहिँ एउटा कन्याबाट हुनेछ भनेको थियो भविष्यवाणी। त्यो चाहिँ कन्याबाट नै भयो, अर्को अर्थमा आएन त्यो। अनि उहाँ चाहिँ एउटा गधामाथि चढेर यरुसलेमभित्र एक दिन प्रवेश गर्नुहुन्छ भनेको थियो, ठिक त्यही नै भयो। अनि सयौं भविष्यवाणीहरू छन्, एक एक नै हुबहु सोझो अर्थमै पुरा भयो, कुनै बाङ्गो अर्थ कुनै अन्य अर्थमा पुरा भएन। त्यसैले यदि पहिलाको भविष्यवाणी त्यसरी सोझो अर्थमै पुरा भयो भने बाँकी पनि सबै सोझो अर्थमै हामीले अर्थ लगाउनु पर्छ भन्ने कुरा बुझिन्छ। त्यसैले सारांशमा हेऱ्यो भने सोझो अर्थ लगाउनु पर्ने कारण बाइबल चाहिँ सत्यता प्रकट गर्न दिएकोले, दोस्रो ख्रीष्टले सामान्य अर्थकै समर्थन गर्नुभएकोले, तेस्रो मानिसहरू बाइबल पढ्न र बुझ्न जवाबदेही छन् भन्नु भएको कारणले, चौथो नत्र भने कसैले निश्चित रूपमा अर्थ जान्न नसक्ने भएकोले, र पाँचौं भविष्यवाणीहरू सोझो अर्थ नै पूरा भएकोले। अब केही उदाहरणहरू हेरौँ है, ठिक छ यहाँसम्म है, पाँचवटा कारणहरू है। धेरै चाँडो जानेछु कि म केही उदाहरण हेर्न है। प्रस्थान 20:11 चाहिँ हामी पल्टाउनु पर्दैन, तर त्यहाँ लेखेको छ किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी र समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनु भयो, त्यसरी लेखेको छ। अब सोझो अर्थ के हो? छ दिनमा परमेश्वरले आकाश पृथ्वी सृष्टि गर्नुभयो. सोझो अर्थ के हो? छ दिन भनेको छवटा चौबिस घन्टे दिन, बिहान बेलुका पनि भनिन्छ. त्यहाँ साँझ पर्यो बिहान भयो पहिलो दिन, साँझ पर्यो बिहान भयो दोस्रो दिन, चौबिस घन्टे दिनको कुरा गर्दैछ त्यहाँ. तर कैयौँ कैयौँ बाइबल पढ्ने व्यक्तिहरूले के भन्छ भने कहाँ छ दिन, छ दिन भनेको खास छ दिन भनेको होइन भन्छ. उनीहरू अन्य अर्थलाई भन्न थाल्छ. कसैले भन्छन् हरेक दिन चाहिँ लामो लामो युग थियो, लामो 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 युग थियो हरेक, अनि त्यो चाहिँ खास अरबौँ वर्ष लागेर भएको हो. तर हामी मान्छेले बुझ्न सक्यौँ त्यसैले छ दिन भनेर भनेको. त्यो चाहिँ अन्य अर्थ, त्यो सोझो अर्थ होइन. अब हामीले एउटा सोझो अर्थ लगाउने व्यक्तिले चाहिँ के भन्छ भने छ दिनको माने छ दिन नै हो. परमेश्वरलाई छ दिनमा सबै थोक सृष्टि गर्न केही पनि गाह्रो छैन. अब परमेश्वरले छ दिनमा भन्नुभयो होइन, सजिलो साथ उहाँले भन्न सक्नुहुन्थ्यो नि होइन, लामो लामो छ युगहरू लागेको थियो मलाई भनेर भन्न पनि सक्नुहुन्थ्यो. तर उहाँले त्यो भन्नुभयो होइन, छ दिन भन्नुभयो त्यसैले छ नै हो. त्यस्तै गरी प्रकाश बीचमा अर्को पद एउटा उदाहरण हेरौँ. त्यहाँले यसरी लेखेको छ बीचको चारदेखि छमा, तिनीहरू परमेश्वरका र ख्रिस्टका पुजारीहरू हुनेछन् र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन्. भविष्यमा विश्वासीहरूले चाहिँ ख्रिस्टसित हजार वर्षसम्म राज्य गर्नेछन् भनेछ. अब हजार वर्षको माने के होला? यसलाई कसरी लिने? सोझो अर्थमा यसको माने हुन्छ हजार वर्ष नै हो, एक वर्ष दुई वर्ष गर्दै गर्दै हजार वर्ष. तर कहिलौ बाइबल पढ्ने व्यक्तिहरूले चाहिँ होइन, यो छ ए हजार वर्ष भन्ने के त खास होइन नि, यो चाहिँ यो लामो अनिश्चित युगको कुरा गरेको हो. अब त्यो चाहिँ सोझो अर्थ होइन. किन त्यो अर्थ लगाउनु पर्यो? के कारण छ? के सन्दर्भले चाहिँ त्यो अर्थ लगाउनै नमिल्ने भएको छ त? अब हुन त बाइबलमा यो दिन भन्ने शब्द जुन अघि हामीले पढेको थियौँ नि, छ दिनमा परमप्रभुले आकाश पृथ्वी चाहिँ, त्यहाँ त चौबिस घन्टे दिन सोझो अर्थ अर्थपूर्ण छ, अनर्थ छैन. तर कुनै कुनै ठाउँमा चाहिँ दिन भन्दाखेरि चाहिँ त्यो चौबिस घन्टे दिन होइन भनेर सन्दर्भले थाहा हुन्छ. जस्तो कि दोस्रो कोरिन्थी छ अध्यायमा एकचोटि कल्टाउनुहोस् त, दोस्रो कोरिन्थी छ अध्यायमा पाउलले चाहिँ आफ्नो सेवा कार्यको बारेमा चाहिँ भन्दैछन्. दोस्रो कोरिन्थी छ अध्यायको एक पदमा उनी लेख्छन्, तब उहाँका सहकर्मीहरू भएका हुनाले, विश्वासीहरू चाहिँ परमेश्वरसित काम गर्ने व्यक्तिहरू, उहाँसँगै का सहकर्मीहरू भएका हुनाले, हामी तिमीहरूलाई पनि विन्ती गर्दछौ, परमेश्वरको अनुग्रह, यो अनुग्रहको युग हो, व्यर्थमा ग्रहण नगर. दुई पद, किनभने उहाँ भन्नुहुन्छ, कृपा दृष्टिको समयमा मैले तिम्रो सुनेको छु. भनेपछि परमेश्वर अहिले कृपा देखाउँदै हुनुहुन्छ र तपाईँलाई कृपा देखाउन तयार हुनुहुन्छ, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरेको छु. त्यसपछि यहाँ लेखेको छ, हेर कृपा दृष्टिको समय अहिले हो, हेर मुक्तिको दिन अहिले हो. अब यहाँ दिन भनेको चाहिँ के, चौबिस घन्टेको कुरा दिनको कुरा गरेको हो यो? हो दिदी बहिनीहरू भन्नुहोस् न तपाईँ, यो मुक्तिको दिन भनेको चौबिस घन्टाभित्रमा अब है मुक्ति पाइसक्नुपर्छ चौबिस घन्टा. अब तपाईँले मुक्ति पाउनुभयो मानव हिजो, हिजोको चौबिस घन्टा त सिधै छ भने त भनेपछि अब मुक्तिको दिन सकियो होइन. यो चाहिँ परमेश्वरको लामो अनुग्रह देखाउने समय हो भन्ने कुरा भन्दैछ. वास्तव अनुग्रहको प्रबन्धको कुरा गर्दैछ है. त्यसैले सन्दर्भबाटै थाहा हुन्छ यहाँ दिन भनेको चाहिँ खास चौबिस घन्टे होइन भनेर. अब कतिले चाहिँ दोस्रो पत्रुस तीन अध्यायमा भएको खण्डलाई चाहिँ गलत बुझ्छन्. दोस्रो पत्रुस तीन अध्यायमा हेर्नुहोस् त्यहाँ पनि हामी पढ्न लागिरहेका छौँ यो परमेश्वरको कृपा दृष्टि र मुक्तिको दिनको कुरा चाहिँ यहाँ त्यसको कुरा भएको छ. प्रभु येशु ख्रीष्ट क्रुसमा मर्नुभएदेखि यता चाहिँ अहिले अनुग्रहको दिन मुक्तिको दिन है लामो समयावधि अथवा कालखण्डलाई चाहिँ त्यसरी बयान गरिएको अघि हेर्यो. अविश्वासीहरूले चाहिँ के भन्छन् भने यहाँ दोस्रो पत्रुस तिनमा छ चार पदमा हेरौँ त तीन पददेखि पहिले यो जानेर कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् जो तिनीहरूका आफ्नै अभिलाषा अनुसार हिँड्छन् र यसो भन्छन् के भन्छन् अविश्वासीहरूले चार पद खै उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो किनकि पिता पुर्खाहरू मरेका समयदेखि सबै कुराहरू सृष्टिका शुरूबाट जस्ता थिए त्यस्तै चलिरहेका छन् खै तिमीहरूको प्रभु त नआएको धेरै भयो नि त. प्रभु येशू ख्रीष्ट मर्नुभएको त लगभग 2000 वर्ष भइसक्यो म फेरि आउनेछु भन्नुभयो त खै त आएको उनीहरूले त्यो भन्छ. जवाफमा यहाँ लेखिएको छ आठ पद तर प्रियहरू हो यस एउटा कुराको विषयमा अजान नरहो प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तो हो र हजार वर्ष एक दिन जस्तो भनेको छ. कतिले ढिलाइ भनी सम्झे झैं खै आएको त तिमीहरूको प्रभु कतिले ढिलाइ भनी सम्झे झैं आफ्नो प्रतिज्ञा बारे होइन म फेरि आउनेछु बारे प्रभु ढिलो गर्नुहुन्न तर कोही पनि नष्ट नहोस् तर सबैले पश्चाताप गरून् भन्ने इच्छा राखेर उहाँले हामीतर्फ धीरज देखाउनुहुन्छ. त्यसैले यहाँ चाहिँ बुझ्छौँ कि एक दिन भनेको हजार दिनै हो त भने छैन हजार दिन भनेको एक दिन हो पनि भने छैन यहाँ त के भनेको छ भने प्रभुका निम्ति भनेको परमेश्वर चाहिँ समयको घेराभन्दा बाहिर हुनुहुन्छ. परमेश्वर लाई चाहिँ समयले चाहिँ कुनै पनि बन्धनमा राख्दैन. समय भनेको त्यो घाम पृथ्वी यसको जुन स्थितिमा छन् अनि यिनीहरू चलिरहेका छन् होइन घाम पृथ्वी अनि यसको यस गतिको आधारमा समयको गणना गरिन्छ अनि त्यसैको लागि उहाँले राखिदिनु भएको नि भनेको छ उत्पत्ति लेखमा. तर परमेश्वर त सृष्टिकर्ता हुनुहुन्छ उहाँ समयको घेराभित्र हुनुहुन्न अनि उहाँले चाहिँ उहाँको निम्ति चाहिँ एक दिन हजार वर्ष जस्तो र हजार वर्ष एक दिन जस्तो मान्छेले चाहिँ भन्छ 2000 वर्ष भइसक्यो यति ढिलो खै त आएको प्रभु मान्छेलाई चाहिँ एकदम ढिलो तर परमेश्वरले हेर्दाखेरि चाहिँ उहाँ त समय अर्कै तरिकाले हेर्नुहुन्छ उहाँको लागि 2 दिन भए जस्तो 1000 2000 उहाँको लागि चाहिँ जस्तो भनेको छ फेरि है. त्यसैले यो पदले चाहिँ हजार वर्षलाई चाहिँ अर्कै अर्थ लगाउन अथवा दिनलाई अर्कै अर्थ लगाउन सिकाइरहेको छैन. यसमा त खास अनुग्रहको युग चाहिँ परमेश्वरले लामो गरिदिनु भएको छ र धीरज गरिरहनु भएको छ कोही पनि नष्ट नहोस् भनेर खास सिकाइरहेको छ र उहाँको दृष्टिकोण समयको बारेमा चाहिँ मान्छेको भन्दा फरक छ त्यति सिकाएको. अब एउटा कुरा चाहिँ के याद राखौँ भने यो दिन भन्ने शब्द चाहिँ जब जब बाइबलमा दिन भन्ने शब्द बहुवचनमा प्रयोग हुन्छ त्यसको अथवा त्यसको अगाडि दिनको अगाडि चाहिँ एउटा अङ्क प्रयोग हुन्छ भने जहिले पनि त्यसको अर्थ चाहिँ 24 घन्टे दिनकै माने लाग्छ. तपाईँले चाहिँ त्यो जाँचेर हेर्नुभयो भने 2 अवस्थामा चाहिँ दिनको अर्थ चाहिँ 24 घन्टे नै हुन्छ 6 दिन 5 दिन त्यसरी भनेको छ भने त्यो दिनको अर्थ अर्को लगाउनु हुँदैन 24 घन्टे दिन हो अथवा दिनहरू भनेको छ भने त्यो पनि अर्को अर्थ लाग्दैन 24 घन्टे दिन नै लाग्छ. अब छ नि तर कहिले काहीँ सोझो अर्थ चाहिँ अनर्थ हुन्छ. उदाहरणको लागि प्रभु येशूले भन्नुभयो ढोका म नै हो अब यहाँ ढोकाको अर्थ चाहिँ सोझो अर्थ लगाउँदाखेरि त अनर्थ हुन्छ. प्रभु येशूले ढोका हुँ भनेको चाहिँ उहाँले कुनै चौकस काठको कुरा गर्दै हुनुहुन्न, उहाँ चाहिँ मुक्ति पाउनको लागि उहाँ कहाँ आउनुपर्छ भनेको. जसरी घरभित्र छिर्नु ढोकामा आउनु पर्यो नि, स्वर्ग जान मुक्ति पाउन ढोका चाहिँ उहाँ हुनुहुन्छ. त्यो अर्थमा दाखको बोट मनै हो, यो पनि उहाँ दाखको बोटै हो भनेर सोझो अर्थ लगाउनु त अनर्थ हुन्छ. है, त्यसैले सामान्य भाषाको नियम थियो. अथवा लेऊ खाओ, यो मेरो शरीर हो, यो मेरो रगत हो भनेर जब चाहिँ प्रभु हो स्थापना गर्नुभयो है, उहाँको शरीर नै उहाँको रगत नै खाने भनेर त्यस्तो सोझो अर्थ लगाउने त उहाँको अभिप्राय नै होइन. त्यो पनि सजिलो साथ बुझिन्छ है. त्यसैले हामीले भाषाको सामान्य नियममा चाहिँ अलङ्कारयुक्त भाषागत शब्दहरूको माने पनि हामीले ठिक बुझ्नु आवश्यक छ. ठिक छ, मैले भर्खर एउटा शब्द प्रयोग गरेँ अलङ्कारयुक्त है. अलङ्कार भनेको नेपालीमा चाहिँ गहना भनेको, सिङ्गार भनेको. कहिलेकाहीँ भाषामा पनि त्यस्तो तरिकाले भाषा प्रयोग गरिन्छ जो चाहिँ सुन्दर छ. जस्तो कि प्रभु येशूले भनिरहनु भएको कुरा, ढोका मनै हुन्, दाहको बोट मनै हुन्. त्यसैले बाइबललाई सोझो अर्थमा लिनुपर्छ, भाषालाई सामान्यतया र स्वाभाविक रूपमा त्यसरी नै बुझिने पनि गर्छन्. तर यो पनि बुझ्नुपर्छ कि बाइबल लेखकहरूले कतिपटक अलङ्कारयुक्त भाषा प्रयोग गरेका हुन्छन् जुन चाहिँ शाब्दिक सत्यतालाई सजीव तरिकाले वर्णन गर्ने एउटा सामान्य साथै सुन्दर तरिका हो. त्यसैले बाइबललाई भाषाको स्वाभाविक प्रयोग, शब्दहरूको प्रचलन, ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि, सन्दर्भ र बाइबलको समग्र शिक्षाको आधारमा बुझिनुपर्छ. ठिक ठिकसँग सत्यको वचनलाई छुट्याउ भनेको यी कुराहरू पनि पर्छ. कसैलाई प्रश्न छ यहाँसम्म है? अब डेभिड कुपरको सरल नियम चाहिँ पुष्टि भएको पाउनुभयो होला. यसले के भनेको थियो, बाइबलको सामान्य अर्थ अर्थपूर्ण हुँदाहुँदै अन्य अर्थ नखोज्नुहोस् र शब्दलाई सोझो अर्थमा लिन नमिल्ने कुराको स्पष्ट संकेत सम्बन्धित सन्दर्भका तथ्यहरूले नदेखाएसम्म हरेक शब्दलाई त्यसको सोझो अर्थमै लिनुहोस्। अति अति महत्वपूर्ण छ. अनि हामीले अलङ्कारयुक्त भाषाको पनि कुरा गर्यौँ. अनि त्यस विषयमा चाहिँ हामीले ख्याल राख्नुपर्छ, जस्तै कि जब बाइबलमा परमप्रभुले परमप्रभुको हात छोटो भएको छैन, परमप्रभुको कान सुन्नलाई बाक्लो भएको छैन भन्दाखेरि के हामीले चाहिँ यसरी अर्थ लगाउने, ओहो परमेश्वरको त हाम्रो जस्तै हात खुट्टा हुँदो रहेछ है. अनि कोही कोहीले त्यस्तै अर्थ लगाउँछ, परमेश्वर हामी जस्तै मान्छे नै जस्तै हुन्छ, उहाँको पनि कान उहिले देखिने कि अनन्त देखिने. अनि उनीहरूले चाहिँ बाइबलको स्पष्ट अन्य ठाउँहरूले चाहिँ परमेश्वर आत्मा हुनुहुन्छ योहन्ना 4:24 त्यस्तो कुराहरूलाई चाहिँ व्यवस्था गर्छन्. अनि त्यसैले एकदम मूर्ख हुन जान्छ त्यस्तो खालको तरिकाले गर्दा. त्यसैले प्रतीक तथा अलङ्कारहरू पनि छन् बाइबलमा. जस्तो कि प्रभुले जब भन्नुभयो दुईटै हात लिएर नरकको आगोमा जानुभन्दा बरु एउटा हात काटिएर कुञ्जो भएर जीवन पस्नु राम्रो हो. के त्यसको मतलब चाहिँ अब हात काट्न थाल्ने हामी, अथवा तिम्रो दायाँ हातले तिमीलाई ठेस्काउँछ भने हात काटिदियो भने चाहिँ के त्यो उहाँ यो त अलङ्कारयुक्त भाषा हो, यो अङ्ग्रेजीमा हाइपरबोली भन्छ. कुनै कुरा एकदम छिराउनको लागि चाहिँ वक्ताले चाहिँ यसरी बोल्छ कि त्यो चाहिँ प्रतीक हो भनेर, अलङ्कार हो भनेर सुन्नेले पनि बुझिहाल्छ। जब प्रभु येशूले हेरोदलाई त्यो स्याल भन्नुभयो कि ऊ स्याल हो र होइन, त्यो हामी बुझिहाल्छौँ। स्याल जस्तो चरित्र भएको धूर्त व्यक्ति थियो, त्यसैले त्यो शब्द प्रयोग गर्नुभयो। ए साँपका सन्तान है, अब यी भाषाहरू अथवा शब्दहरू चाहिँ प्रतीकहरू, अलङ्कारहरू प्रयोग भएका छन्। त्यसैले तिनलाई पनि, यो प्रतीकहरूलाई पनि, अलङ्कारहरूलाई पनि दृष्टान्तहरू प्रयोग गर्नुभयो प्रभुले। भाषाको सामान्य नियम अनुसार नै अर्थ लगाइनुपर्छ। अनि अब अर्को कुरा है, बाइबललाई हामीले चाहिँ अक्षरश अर्थात् सामान्य अर्थमा बुझ्नुपर्छ भनेर बुझ्नलाई चाहिँ अर्को तरिकाले पनि भन्न सकिन्छ। बाइबल आफैलाई बोल्न दिनुहोस्। यसको मतलब व्यक्तिगत विचार चाहिँ नलाग्नुहोस् बाइबलमा है। कति व्यक्तिहरू चाहिँ आफूलाई केही कुरा भन्नु छ अथवा प्रचार गर्नु छ होइन, विचार पहिल्यै आइसक्यो होइन, अब चाहिँ बाइबलमा चाहिँ अब कुन पद प्रयोग गरेर चाहिँ त्यो भन्ने, अनि जबरजस्ती त्यो पदले चाहिँ त्यो भने जस्तो गरेर बताउने गर्छ। त्यो भयानक डरलाग्दो अपराध हो त्यो। परमेश्वरले चाहिँ उहाँको वचन त्यसरी दुरुपयोग गर्न दिनुभएको होइन। तपाईँले सोच्नु, तपाईँले एउटा कुरा भन्नुभयो होइन, अर्कोले चाहिँ तपाईँको कुरा लिएरलाई चाहिँ बङ्ग्याएर प्रयोग गर्यो भने तपाईँलाई खुसी लाग्छ? हामी त जाब मान्छे त रिसाउँछौँ, हाम्रो वचन केही पनि होइन। तर परमेश्वर जीवित परमेश्वरको वचनलाई चाहिँ जब हामी त्यसो गर्छौँ, त्यो चाहिँ ज्यादै गम्भीर कुरा हो। बाइबल आफैलाई बोल्न दिनुहोस्। कुनै गुप्त वा अनौठो अर्थको खोज नगर्नुहोस्। त्यहाँ सामान्य अर्थमा बुझ्नुहोस्, त्यति भन्न खोजे। जस्तो कि एउटा उदाहरण छ लिउँ भनौँ। पहिलो समय 17 अध्यायमा चाहिँ दाउदले गोलियाथलाई एउटा ढुङ्गालाई घुँत्रोमा हालेर मार्छ। त्यत्रो बढेमा त 9 फुट भन्दा अल्गो थियो, सबैजना थरथर थिए। अनि तर उसले पहिला के गर्छ भने खोलामा गएर 5 ढुङ्गा लिन्छ भने त्यहाँ, तब उनले आफ्नो हातमा आफ्नो लौरो लिए र आफ्ना निम्ति खोलाबाट 5 चिल्ला चिल्ला ढुङ्गाहरू छाने। अब एउटा प्रचारकले चाहिँ यसरी भनेछ, हजुरहरू सुन्नुहोस्, यी 5 5 जनाउँछन्। पहिलो ढुङ्गाले साहस जनाउँछ, दोस्रोले विश्वास, तेस्रोले सामर्थ्य, चौथोले विजय र पाँचौले सफलता। अब उसले चाहिँ सिकाउन थाल्छ त्यसपछि साहसको बारेमा, विश्वासको बारेमा, सामर्थ्यको बारेमा, विजयको बारेमा, सफलता। अनि त्यो सबै सत्यता सत्य कुरा नै होलान् है, साहस, विश्वास, सामर्थ्य, विजय, सफलता होइन, सिकाइरहनु पनि कुरा पनि हो। तर के बाइबलमा पहिलो समयको सन्दर्भमा पढ्दाखेरि त्यो 5 ढुङ्गाको माने चाहिँ यो 5 गुणहरू हो भनेर बताएको छ र छैन? है, केवल ढुङ्गा थिए, चिल्ला पनि थिए, अनि एउटा चाहिँ दाउद के अरे गोलियाथको खप्परभित्र छिर्यो, त्यति हामीलाई थाहा छ है। त्यसैले त्यस्तो खालको अर्थ लगाउने बानीबाट चाहिँ दूर बस्नुपर्छ। एक ठाउँमा त्यो गर्न थाल्यो भने अर्को ठाउँमा नि गर्न थाल्छ है। त्यसैले यस्तो अनौठो अर्थहरू लगाउनदेखि चाहिँ हामी होसियार हौँ है। तसर्थ प्रबन्धहरू बुझेको व्यक्तिले चाहिँ बाइबललाई चाहिँ कसरी लिन्छ? गम्भीरतापूर्वक लिन्छ। यताउता चलाउन मिल्ने खालको, तन्काउन मिल्ने खालको तरिकाले होइन। परमेश्वरले यथार्थ भन्नुभएको छ, परमेश्वरको यथार्थमा यथार्थ रूपमा बुझ्नुपर्छ। म बुझ्न सकौँ प्रभु भन्दै पवित्र आत्मामा भर पर्दै प्रार्थना गर्दै होसियारीपूर्वक शब्दहरूलाई हेर्दै व्याकरण, संस्कृति, पृष्ठभूमि, सन्दर्भ होइन, भाषाका नियमहरू हेर्दै अलङ्कार छ कि प्रतीक छ कि छैन कि, अनि उसले चाहिँ बाइबललाई सोझो अर्थमै, सामान्य अर्थमै उसले लिन्छ। यो चाहिँ भयो दोस्रो कुरा, एउटा प्रबन्धहरू बुझ्ने व्यक्तिले के गर्दछ। वास्तवमा चाहिँ यो प्रबन्धहरूको शिक्षा चाहिँ के को प्रतिफल हो भने, बाइबललाई सोझो अर्थमा लिए भने एउटा व्यक्ति चाहिँ प्रबन्धहरू बुझ्छ। त्यति हो। बाइबललाई सोझो अर्थमा लिएन भने चाहिँ प्रबन्धहरू भनेको कुरा नै बाइबलबाट उसले बुझ्दैन, अनि हामी त्यसको बारेमा कुरा गर्छौँ। प्रबन्धहरू नबुझ्ने बुझ्ने व्यक्तिहरूको केही उदाहरण दिनेछौँ। तेस्रो कुरा, प्रबन्धहरू बुझेको व्यक्तिले चाहिँ इजरायल र मण्डलीको बीचको भिन्नता बुझ्दछ। इजरायल जाति भनेको को हो? इजरायल जाति भनेको चाहिँ यहुदीहरू भनिन्छ उनीहरूलाई, अनि उनीहरू चाहिँ अब्राहम, इसाक र याकुबका सन्तान हुन्। अब्राहम पछि इसाक आए, इसाकको छोरा याकुब आए, अनि याकुबको बाह्र छोरा थिए, अनि त्यो बाह्र छोराबाट आएका सन्तानहरू चाहिँ इजरायलीहरू हुन्। अब्राहमको छोरा हुँदैन यहुदी हुँदैन, जस्तो कि इस्माएल हगारबाट जन्मेको छोरै थियो अब्राहमकै, तर ऊ यहुदी होइन, उसबाट त अरेबियनहरू आए। इसाकबाट पनि याकुब बाहेक अर्को छोरा पनि थियो एसाब, एसाब यहुदी होइन, एसाबबाट एदोमीहरू आए, जोर्डन अहिलेको। तर अब्राहम, इसाक र याकुब जसले चाहिँ यो भनौँ न तीनजना आफ्नो पुस्तामा भएको देखाउन सक्छ, उसले चाहिँ म यहुदी हो भनेर प्रमाणित गर्न सक्छ। अन्य जाति चाहिँ गैर यहुदीहरू भए, अब जो चाहिँ अब्राहम, इसाक, याकुबको सन्तान होइन उनीहरूलाई अन्य जाति भनिन्छ। त्यसैले अन्य जाति भनेको गैर यहुदीहरू हुन्। तर तेस्रो समूह पनि छ, हिजो पहिलो करिन्थी 10:32 हेरेको थियौँ, त्यो चाहिँ हो मण्डली भन्ने समूह। पेन्टेकोस्टको दिनदेखि यता प्रभु येशू ख्रीष्टको मृत्युदेखि र मृत्यु बौरी उठाएपछि उहाँमा विश्वास गरेकाहरू चाहिँ पवित्र आत्माले अन्तर्वास गरिएको, एउटै शरीरमा बप्तिस्मा गरिएको उनीहरूलाई चाहिँ त्यसैले ख्रीष्टको शरीर भनेर विशिष्ट तरिकाले बयान गरिएको छ। विश्वास गर्ने यहुदी पनि हुनसक्छ मण्डलीमा, विश्वास गर्ने अन्य जाति पनि हुनसक्छ, जसरी हामी यहाँ छौँ। तपाईँहरूमध्ये कोही पनि विश्वास गर्ने यहुदी हुनुहुन्न यहाँ, विश्वास गर्ने यहुदीहरू छन् संसारमा, तर धेरै जसो अन्य जातिहरू छन् अहिले। त्यसैले यो तीन समूहको भिन्नता चाहिँ बुझ्नु महत्त्वपूर्ण छ। एउटा अर्को बुझ्दा पनि हेरिहालौँ, मत्ती 16:18 प्रभु येशूले क्रुसमा उहाँ मर्न जानुभन्दा केही समय अगाडि के भन्नुभएको थियो भने, म आफ्नो मण्डली बनाउनेछु, म आफ्नो मण्डली बनाउँदैछु होइन बनाउनेछु भविष्यमा। त्यसैले मण्डली चाहिँ प्रभु येशू ख्रीष्ट क्रुस मर्नुभन्दा अगाडि खास थिएन, यहुदीहरू नै हुन् उनीहरू। उनीहरू चाहिँ मण्डलीको संरचनामा हुनेवाला चाहिँ थिए, म आफ्नो मण्डली बनाउनेछु, त्यो चाहिँ उहाँको मृत्यु बौरिठाई पछि मात्र सुरु भयो, पवित्र आत्मा आउनुभएपछि। पहिलो कुरा 10:32 यो पद एकदम स्पष्ट साथ बताउने पद हो कि संसारमा अहिले तीन समूहमा विभाजन गरिएको छ मानिसहरू, तिमीहरूले ठेस नखुवा न यहुदीहरूलाई न ग्रिकहरूलाई भनेको अन्य जातिहरू, न त परमेश्वरको मण्डलीलाई। त्यसैले इजरायल छ, अन्य जाति छ, मण्डली छ। एकातिर प्रभु येशू क्रुसमा मर्नु अगाडि चाहिँ इजरायल र अन्य जाति मात्र थियो, मुक्ति पाएका यहुदीहरू, मुक्ति नपाएका यहुदीहरू पनि थिए इजरायलभित्र, सबै इजरायलीहरू मुक्ति पाएका हुँदैन थिए, विश्वास गरेका हुँदैन थिए। तर क्रुस पछि चाहिँ अब मण्डली भन्ने समूह छ, जसमा चाहिँ विश्वास गर्ने यहुदी र अन्य जाति छन्, विश्वास नगर्ने यहुदीहरू र अन्य जातिहरू पनि छुट्टै छन्। अब हामी अर्को क्लासमा चाहिँ प्रबन्धहरू बुझ्ने व्यक्तिले चाहिँ बाइबलको मूल विषय परमेश्वरको महिमा हो भनेर हामी अध्ययन गर्नेछौँ। हुन्छ, हामी यी महत्त्वपूर्ण सत्यताहरू अध्ययन गर्नलाई अनि अगाडि यसरी नै बढौँ प्रार्थना गरौँ। हाम्रो परमेश्वर पिता धन्यवाद छ जे कुराहरू यहाँ सिक्न पाइरहेका छौँ हामीलाई सहायता गर्नुहोस् हर प्रकारले र उत्साह दिनुहोस् तपाईँको सत्यताहरू बुझेर अघि बढ्न। धन्यवाद छ प्रभु यीशुको नाममा। हुन्छ हामी 11:15 बजे फेरि जुट्नेछौँ।